यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। कुनै स्वार्थ र शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। कोरोनाको जोखिम उच्च भएकाले चाडबाडमा यात्रा र किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्डमा हेलचक्र्याइ नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई विश्वासको मत प्राप्त। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्न निजी क्षेत्रको सरकारलाई आग्रह। र यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनी र बेलायती दुई वैज्ञानिकलाई।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रणका लागि विज्ञान र प्रविधिको तीव्र विकाससँगै नेपाल प्रहरीले समयानुकूल आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रहरीको 66 स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले निष्पक्ष अनुसन्धानले पीड़ितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य हुने भएकाले कुनै स्वार्थ र शक्तिबाट प्रभावित नभई अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभयो।
विज्ञान प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एकदम वित्तीय सञ्जालमा आधारित भएर फैलिएका अपराध शैलीहरूप्रति प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुन पनि जरुरी भएको ठान्दछु। निष्पक्ष अनुसन्धानले पीड़ितलाई न्याय दिलाउनका साथै राज्यमा दण्डहीनताको अन्त गर्न समेत बद्ध गर्दछ। कुनै स्वार्थ वा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सहयोगता गर्दैन भन्ने मैले विश्वास लिएको छु। सरकारले सार्वजनिक सुरक्षा कार्यक्रम सार्वजनिक गर्दै सुरक्षा निकायहरूलाई सक्षम, निष्पक्ष र पारदर्शी र जनउत्तरदायी रूपमा सञ्चालन गर्ने, सुरक्षा अङ्गको व्यावसायिकतालाई जोड दिई मनोबल उच्च बनाउन आवश्यक साधन स्रोत गराउने लगायतका नीति कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ। दुई वर्षदेखि हामीले COVID-19 महामारीको संक्रमण जोखिमलाई झेलिरहेका छौँ। महामारीको यस घडीमा संक्रमण फैलिन नदिनु नेपाल प्रहरीले अनवरत रूपमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु।
प्रधानमन्त्री देउवाले नेपाल प्रहरीको संस्थागत विकासका लागि सरकार तयार रहेको बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै साधन स्रोत सम्पन्न बनाउनेतर्फ सरकार संवेदनशील रहेको बताउनुभयो।
शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा निकायहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागलाई कसरी आधुनिकीकरण गर्ने, कसरी साधन सम्पन्न गराउने, नयाँ चुनौतीहरूको सामना गर्न कसरी उहाँहरूलाई सरकारले सहयोग पुर्याउने, त्यतापट्टि वर्तमान सरकार ज्यादै नै संवेदनशील र गम्भीर रूपमा रहेको छ। प्राकृतिक विपदमा उद्धार, राहत र व्यवस्थापनका लागि र COVID-19 महामारीको बेलामा आफ्नो जीवनलाई समेत जोखिममा पारेर अग्रपन्थीमा रहेर नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले नेपाल प्रहरी सदैव कर्तव्य क्षेत्रमा निष्ठावान भएर लागि पर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको 14 महाधिवेशनमा आफूले केन्द्रीय सभापतिमा उम्मेद्वारी दिने बताउनु भएको छ। कांग्रेस नागार्जुन नगर समिति काठमाडौँले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पूर्व महामन्त्री सिंहले कांग्रेसको आसन्न 14 महाधिवेशनमा आफूले सभापति पदमा उम्मेद्वारी दिने बताउनुभयो। उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्नुहुँदै नेताहरूले कार्यकर्ताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो। नेता सिंहले पार्टीमा गुट उपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउनुहुँदै 14 महाधिवेशनपछि जनताले खोजे जस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुई आयोगका छुट्टा छुट्टै प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश भएको हो। वित्त आयोगको वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष बालानन्द पौडेल र जनजाति आयोगको प्रतिवेदन अध्यक्ष रामबहादुर थापा मगरले पेश गर्नुभएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर 2 प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ। सत्तारूढ़ दल जनता समाजवादी पार्टी नेपाल औपचारिक रूपमा विभाजन भएपछि मुख्यमन्त्रीले संविधान अनुसार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको छ। मुख्यमन्त्रीको पक्षमा 77 जना र विपक्षमा 23 जनाले हस्ताक्षर गर्नुभएपछि मुख्यमन्त्री राउत दुई तिहाईको मतले विश्वासको मत प्राप्त गर्नुभएको हो। मुख्यमन्त्री राउतले राख्नुभएको विश्वासको मतमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रका प्रदेश सभाका सदस्यहरूले समर्थन गर्नुभएको छ। अहिले प्रदेश नम्बर 2 जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सरकारमा रहेको छ भने नेकपा समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने तयारीमा रहेको छ। मोहम्मद लाल बाबु राउतलाई विश्वासको मत नदिने दलका दलमा लोकतान्त्रिक समाजवादी पार्टी तथा नेकपा एमालेका प्रदेश सभाका सदस्यहरू रहनु भएको छ। प्रदेश नम्बर 2 प्रदेश सभामा 107 सदस्य रहनु भएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारत बीचका द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोना विरूद्धको कोविशील्ड खोपको विषयमा समेत छलफल भएको थियो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले मुलुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा परराष्ट्र मन्त्री खड्काले कूटनीतिमा सन्तुलन कायम गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री खड्काले एमसीसी लगायत विषय दलबीचको सहमतिका आधारमा छिनोफानो हुने स्पष्ट गर्नुभयो। देशभरबाट 15,465 नमूनाको पीसीआर परीक्षण गर्दा आज 1,043 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा मात्रै आज 440 जनामा संक्रमण पुष्टि भएकामा भक्तपुरमा 35, ललितपुरमा 61 र काठमाडौँमा 344 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसै गरी गएको 24 घण्टामा 891 जना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणबाट थप 12 जनाको मृत्यु भएको छ। चाडपर्वका बेला यात्रा गर्दा किनमेल गर्दा कोरोना संक्रमणको जोखिम उच्च भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डमा हेल्थ चेकराई नगर्न मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले आग्रह गर्नुभयो।
संक्रमणको जोखिम घटिसकेको छैन भन्ने कुराहरू बुझ्दै विभिन्न वैकल्पिक उपायहरूबाट सपिङ गर्न सक्छौ, मानिसको भेटघाट कम हुने उपायहरू गर्न सक्छौ, लामो यात्रा गरेर शहरबाट गाउँ, गाउँबाट शहर, स्वदेशबाट विदेश, विदेशबाट स्वदेश गर्ने काम अहिले पनि नगरौं। अझै हामीले संयमता अप्नाउनु पर्नेछ। पालना गर्नुपर्ने मापदण्डहरू सबै पालना गरौं। एउटा व्यक्ति र अर्को व्यक्ति बीचमा संक्रमण हुन सक्छ, सबै संक्रमित भएका हुन सक्छन् होला भन्ने कुराहरू हामीले हेक्का राखौं।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा 16,194 जना रहेका छन्, जसमा आईसीयूमा 338 र भेन्टिलेटरमा 115 जना रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण विगत 6 महिनादेखि बन्द कैलालीको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ। लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर गत भदौ 19 गतेदेखि खुल्ला गरेको नगरपालिकाले जनाएको छ। कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि गत वैशाखमा पार्क बन्द भएको थियो। आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएका छन्। 3 महिनादेखिको तलब नपाएपछि म्याग्दीको बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण 64 शैयाको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र संक्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन्। रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिशाको नमूना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो। प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मीको टोली परिचालन भए पनि बिरामी हुनेको संख्या बढ़दो रहेकाले बिरामीको संख्या बढ़दै गएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट दुईजना र कपिलवस्तु अस्पतालबाट चारजना थप चिकित्सक खटाइएको छ। बिरामी थपिएपछि शिवराज अस्पताल बहादुरगंजमा एउटै बेडमा तीनजना राखेर उपचार गर्ने बाध्यता रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताउनुभयो। बिरामी संख्या झनै थपिँदै गएपछि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सहयोगको लागि अपील गर्नुभएको छ। गत सोमबारबाट फैलिएको झाडा पखालाको प्रकोपमा दुईजनाको मृत्यु भएको छ भने 328 जना शिवराज अस्पतालमा र 100 भन्दा बढ़ीको अन्य स्थानीय मेडिकल र क्लिनिकहरूमा उपचार भइरहेको हाम्रा संवाददाताले जनाएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले मन्त्रालय मातहतका सबै निकायलाई डिजिटल फ्रेमवर्कको अवधारणाभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समितिको बैठकमा सचिव डाक्टर अर्यालले सूचना प्रविधि मैत्री ढंगबाट काम कार्यवाही गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभयो। मन्त्रालय मातहतका सबै निकायहरूले त्रैमासिक अवधिमा पूरा गर्नुपर्ने काम पूरा नभएको भए कार्य सम्पादन सम्झौता अनुरूप अबको 5 दिनभित्रमा सक्ने गरी काम गर्न समेत सचिव डाक्टर अर्यालले निर्देशन दिनुभयो। मन्त्रालयमा आज चालू आर्थिक वर्ष 2078-79 बजेट कार्यान्वयन कार्ययोजनाको प्रगति, मन्त्रालय मातहतका निकायहरूसँगको कार्य सम्पादन सम्झौता र त्यसमा देखिएका समस्या समाधानमा मन्त्रालयले गर्नुपर्ने सहजीकरणका विषयमा मातहत निकायका प्रमुखहरूसँग छलफल भएको हो। बैठकमा मन्त्रालय मातहतका महाशाखा प्रमुख, विभागीय प्रमुख र कार्यकारी प्रमुखहरूले आफ्ना निकायमा भइरहेका काम र समस्याका बारेमा जानकारी गराउनु भएको थियो। बाँकी राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघको संख्या बढ़दै जान थालेपछि निकुञ्ज अन्तर्गत पूर्व पश्चिम राजमार्गको गाभर र सौरी क्षेत्रमा बाघको गतिविधि पनि बढ़न थालेको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा मात्र नभई निकुञ्जसँग जोड़िएका गाउँ बस्तीहरूमा समेत बाघको आक्रमणबाट स्थानीयको ज्यान समेत जान थालेपछि त्रास बढ़दो छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
पछिल्ला केही दिन यता बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व पश्चिम राजमार्गको गाभर र सौरी क्षेत्रमा दुर्लभ पाटे बाघको गतिविधि बढ़दै गएको छ। निकुञ्जका कर्मचारीले मात्र नभएर स्थानीय बासिन्दा र राजमार्गमा यात्रा गर्ने यात्रुहरूले पनि पाटे बाघ देख्ने गरेको बताउँछन्। गाभर र सौरी क्षेत्रको जंगलमा मात्र 4 पाटे बाघ भेटिएका छन्। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाह:
त्यो क्षेत्रमा अहिले हाम्रो अनुगमनले 4 देखियो, ती 4 मध्ये क्यामेरा ट्र्यापिङको फोटोमा 3 चाहिँ पहिचान भइसकेका छन्। अब एउटाको पहिचान हुन बाँकी छ।
पाटे बाघको बढ्दो गतिविधिसँगै यसले स्थानीयलाई आक्रमण गर्ने क्रम पनि बढ़ेको छ। निकुञ्ज क्षेत्रमा अहिलेसम्म पाटे बाघको आक्रमणबाट 3 मृत्यु भइसकेको छ। बाघ बस्तीमा पसेर गतिविधि बढ़ाउन थालेपछि स्थानीय त्रासमा छन्। गाभरका स्थानीय गणेश बहादुर केसी:
यो जंगलमा बाघ धेरै छ, यो देखेको हामीले 2-3 अगाडिबाट हो, अनि कसैलाई आक्रमण गरेका थिएन र हामी डर मानेका थिएनौ। अब यो जुन घटना भयो यसबाट त हाम्रो त रात
निकुञ्जमा बाघको संख्या बढ़ेपछि आहाराको खोजीमा राजमार्ग छेउछाउका घरपालुवा जनावर चर्ने क्षेत्रमा बाघ आउन थालेको हो। जंगलमा चरीचरण नियन्त्रण नहुँदासम्म बाघको आक्रमणको जोखिम कायमै रहने देखिन्छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र बहादुर खड्का:
बाघलाई गाउँ बस्तीमा ल्याउने काम अलिअलि आफैले पनि सहयोग गर्यौं कि भन्ने लाग्छ मलाई, किनभने पशु वस्तुहरू वन जंगल भित्रैसम्म प्रवेश गरे, बाघले पनि पशु वस्तु भनेको सजिलो आहाराको रूपमा लिएर बिस्तारै तिनीहरूलाई आक्रमण गर्दै
बाँके निकुञ्जसँग जोड़िएको पूर्व पश्चिम राजमार्गको करिब 72 क्षेत्रमा 2 भन्दा धेरै गाउँ छन्। स्थानीय बासिन्दाको मागपछि निकुञ्ज प्रशासनले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन। पाटे बाघ संरक्षणका लागि 11 पहिले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा अहिले 21 दुर्लभ पाटे बाघ छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोशी कोरिडोर 220 केबी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो चरणको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पहिलो चरण अन्तर्गत सुनसरीको इनरुवाबाट तेह्रथुमको बसन्तपुर बानेश्वर हुँदै संखुवा सभाको तुमलिङ टारसम्मको 220 केबी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको छ। अनुमानित लागत 11,20,00,000 अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारको एक्जिम ब्याङ्कले दिएको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम ब्याङ्कबाट आयोजनाका लागि 9,00,00,000 अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रभाव भएको छ। कोशी कोरिडोर प्रसारण लाइन आयोजना मार्फत तुमलिङटारदेखि बसन्तपुरसम्म करिब 1,000 मेगावाट, ढुङ्गे सागु ताप्लेजुङदेखि बसन्तपुरसम्म करिब 1,000 मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब 2,000 मेगावाट विद्युत प्रसारण गर्न सकिने आयोजनाले जनाएको छ। बाराको महागढ़ी माईको ब्रह्मपुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बारीमा पानी तान्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा स्थानीय 50 वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। करेन्ट लागेर घाइते भएका महतोलाई जिल्ला अस्पताल कलैया लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार एक अर्काको मिरर इमेज रहेका अणुहरूको विकास गर्ने दुई वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। जर्मनीमा जन्मिएका बेन्जामिन लिस्ट र बेलायती डेभिड म्याकमिलनलाई स्टकहोममा आयोजित एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको हो। लिस्ट र म्याकमिलनको कामको मद्दतले असीमित अणुहरू विकास गर्न सहज भएको नोबेल कमिटीले जनाएको छ। कमिटीको सदस्य रहेका स्वीडेनको लन्ड विश्वविद्यालयका प्राध्यापक पीटर सोम्फाईले दुई वैज्ञानिकको अध्ययनलाई गेम चेन्जर भएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकका एकजना पूर्व कर्मचारीले फेसबुकले बाल बालिकामा नकारात्मक असर गर्ने, विभाजनलाई मलजल गर्ने र प्रजातन्त्र कमजोर बनाउने बताउनु भएको छ। फेसबुकको उत्पादन व्यवस्थापक रहनुभएका फ्रान्सिस हाउगेनले अमेरिकी विधायकहरूलाई संसद भवनमा भएको एउटा ब्रिफिङमा सो कुरा बताउनु भएको हो। फेसबुकलाई पछिल्ला दिनहरूमा आफूलाई राम्ररी नियमन गर्नुपर्ने दबाव पर्दै आएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने आफ्ना पूर्व कर्मचारीको भनाईले फेसबुकको गलत तस्वीर बाहिर आएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू र चीनिया राष्ट्रपति सी जिङपिङ बीच ताइवानको विषयमा यसअघिको आपसी सम्झौताको पालना गर्न सहमति भएको बताउनु भएको छ। राष्ट्रपति बाइडेनले ताइवानलाई भन्दा चीनलाई मान्यता दिने वाशिङटनको पुरानै नीतिलाई निरन्तरता दिनुभएको छ। तर पनि सो सम्झौताले अमेरिकालाई ताइवानसँग अनौपचारिक सम्बन्ध राख्नमा भने कुनै बाधा पुर्याउने छैन। अस्ट्रेलियाले प्यासिफिक राष्ट्र पपुआ न्युगिनीसँग शरणार्थी सम्बन्धमा गरेको सम्झौता यो वर्षको अन्त्यतिर समाप्त गर्ने भएको छ। समुद्री मार्ग हुँदै अस्ट्रेलिया छिर्न खोज्ने शरणार्थीहरूलाई पपुआ न्युगिनीमा हिरासतमा राख्न पैसा दिने गरी अस्ट्रेलियाले सम्झौता गरेको थियो। अब आर्थिक समाचार।
नेपालको निजी क्षेत्रले अमेरिकी सहयोग कार्यक्रम एमसीसी पारित गरी कार्यान्वयनका लागि नेपाल सरकार र सरोकार भएका पक्षलाई आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघले बुधबार एक संयुक्त विज्ञप्ति मार्फत पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सृजनाका कुनै पनि क्रियाकलापहरू प्रभावित हुँदैन भन्नेमा आफूहरू स्पष्ट रहेको उल्लेख गरिएको छ। तीनवटै संस्थाहरूले अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकोले राष्ट्रिय हित हेरी संसदबाट तत्काल सम्झौता पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार सम्पूर्ण राजनीतिक दल एवं सरकारवालाहरूलाई आग्रह गरेका हुन्। तीनवटै संस्थाले एमसीसी अन्तर्गतका आयोजनाहरू शुरू भएको 5 वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले सो आयोजना विकास र सुशासनका लागि समेत नमूना बन्न सक्ने विश्वास समेत व्यक्त गरिएको छ। कोशी कोरिडोर 200 केबी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ। पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर बानेश्वर हुँदै तुमलिङ टारसम्मको 220 केबी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम ब्याङ्कद्वारा धनकुटाको हिलेमा संयुक्त रूपमा एक कार्यक्रमको आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको जानकारी गराइएको हो। अनुमानित लागत 11,20,00,000 अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत भारत सरकारको एक्जिम बैंक मार्फत लिइएको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम बैंकबाट आयोजनाका लागि 9 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ। कोशी कोरिडोर प्रसारण लाइन आयोजना मार्फत तुमलिङटारदेखि बसन्तपुरसम्म करिब 1000 मेगावाट, ढुङ्गे साँगु ताप्लेजुङदेखि बसन्तपुरसम्म करिब 1000 मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब 2000 मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि बुधबारदेखि आवेदन खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि 90 करोड़ रूपियाँ बराबरको 90 लाख किता शेयर निष्कासनमा ल्याएको हो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझसम्ममा 5,52,167 आवेदकबाट 88,91,970 किता शेयरको लागि आवेदन परेको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको 1200 नगरपालिका र मामिङ गाउँपालिकामा 102 मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण कार्य गरिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको प्लेयर अफ द मन्थ सेप्टेम्बरको मनोनयनमा परेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुन अहमद र अमेरिकाका ब्याट्सम्यान जसकरण मल्होत्रा परेका छन्। सन्दीपले अघिल्लो महिना ओमन भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै 6 खेलमा 18 विकेट लिएका थिए। ओमनमा भएको आईसीसी विश्वकप लिग 2 र पुपुआ न्युगिनीसँग 2 ODI खेलेमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीको प्लेयर अफ द मन्थको मनोनयन सूचीमा परेका हुन्। यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ। आईसीसीको प्यानलमा पूर्व खेलाड़ी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ। आईसीसी प्यानलको मतभाग 90% र खुला मतदानको 10% भार हुनेछ। दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाड़ीले अवार्ड जित्नेछ। यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ। ए डिभिजन राष्ट्रिय फुटसल लीगमा स्पोर्ट्स क्यासल पोखरा फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा द राइजिङ क्लब धरानलाई 8-6 गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। जारी एभरेस्ट प्रिमियर लीग क्रिकेटको एलिमिनेटर खेलमा भैरवा ग्यारेज 16 रनले विजयी भएको छ। 189 रनको लक्ष्य पछ्याएको काठमाडौँ निर्धारित ओभरमा 8 विकेट गुमाएर 172 रन बनाएपछि भैरवा 16 रनले विजयी भयो। भैरवाले अब फाइनल प्रवेशका लागि बिहिबार पोखरा राइनोसँग प्रतिस्पर्धा गर्नेछ। चितवन टाइगर्सले पोखरालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। क्यू क्रिकेट मैदानमा बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइजर्सलाई 9 विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो। चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ। फाइनल खेल शनिबार हुनेछ। पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउनेछ। दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ। प्रतियोगिताको विजेताले 50 लाख र उपविजेताले 15 लाख पाउनेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। अहिले भारतको पश्चिम बंगाल तथा आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 5.1 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कुनै स्वार्थ र शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। कोरोनाको जोखिम उच्च भएकाले चाडबाडमा यात्रा र किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्डमा हेल चक्र्याई नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतलाई विश्वासको मत प्राप्त। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्न निजी क्षेत्रको सरकारलाई आग्रह र यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनी र बेलायती 2 वैज्ञानिकलाई। यसका साथै साँझ 7 बजेको समाचार यहीं सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।